प्रोग्राम में एक बार फिर खुश आमदीद अर्ज करते हैं और लिए चलते हैं आपको दिल्ली स्टूडियो, जहां मौजूद हैं स्टूडियो में हमारे साथी अथर सईद। अथर, प्रोग्राम में खुश आमदीद।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम। तेहरान स्टूडियो से शुक्रिया के साथ नई दिल्ली स्टूडियो से अखबारात का जायजा लेकर हाजिर खिदमत हूँ मैं अथर सईद। नाजरीन, दिल्ली से आज शाये हुए ज्यादातर उर्दू अखबारात ने देवेंद्र पाल सिंह भुल्लर की सजाए मौत बरकरार रखे जाने की खबर को नुमाया तौर पर शाये किया है। रोजनामा सहाफत ने इसे सुर्खी दी है, खालिस्तानी दहशत गर्द को होगी फांसी, सजाए मौत को उम्र कैद में बदलने की अर्जी सुप्रीम कोर्ट से खारिज। नाजरीन, रोजनामा सहाफत की दीगर अहम सुर्खियां इस तरह हैं, ईरान में तबाहकुन जलजले के बाद इमदादी ऑपरेशन मुकम्मल, स्वीडन में पहली बार गूंजी अजान की आवाज। नाजरीन, रोजनामा सहाफत में फलाहुद्दीन फलाही का एक मुरासला शाये हुआ है, उनवान है सख्त कानून के मुजिर असरात। मुरासला निगाह लिखते हैं कि हालिया दिनों में वजीर आजम मनमोहन सिंह ने कहा है कि खवातीन पर जिनसी ज्यादती के खिलाफ हम और सख्त कानून बनाने की कोशिश कर रहे हैं। हालांकि इससे कबल अक्वाम मुत्तहदा से लेकर हिंदुस्तानी पार्लियामेंट ने उस तरह का बिल मंजूर कर लिया, फिर भी वजीर आजम और मजीद सख्त कवानीन बनाने की यकीन दहानी गाहे बगाहे कराते रहते हैं। ऐसा लगता है कि यूपीए हुकूमत सिर्फ कानून कमेटी और कमीशन बनाने के लिए ही बरसरे इख्तदार हुई है। इसके अलावा निफाज या अमल दरामद का या मुल्क के दीगर मसाइल का काम कोई और करेगा। यूपीए के ज़बाने हाल से तो यही पता चल रहा है कि वो सिर्फ इसी पर यकीन रखती है, लेकिन क्या सख्त कानून बना देने और उसे पास कर देने से मसाइल हल हो सकते हैं? और आई नाजरीन, अब नज़र डालते हैं रोजनामा इनकलाब की अहम सुर्खियों पर। ईरान के न्यूक्लियाई मसले को गुफ्तगू के जरिए ही हल किया जाए, वजीर आजम डॉक्टर मनमोहन सिंह ने कहा, खित्ते में किसी भी तरह का अदम इस्तेहकाम हिंदुस्तानी मईशत को संगीन तौर पर मुतासर करेगा। मरकजी हुकूमत बेकसूर, मुसलमानों को जल्द इंसाफ दिए जाने के हक में के रहमान खान। म्यांमार में मुसलमानों के खिलाफ जुल्म बर्बरियत हद से ज्यादा। नाजरीन, रोजनामा इनकलाब ने अपने इदारिये में जनता दल मुत्तहदा की कौमी आमला मीटिंग के उनवान से लिखा है कि बहुत मुमकिन है कि नई दिल्ली में जनता दल मुत्तहदा की कौमी आमला मीटिंग से बहुत कुछ वाजे हो जाए। बाल्फाज दीगर, ज्यादा इम्कान इस बात के हैं कि 2014 के इंतखाबी मंजरनामे की इब्तदाई झलक आज ही अवाम के सामने आ जाए। इसकी वजह यह है कि नीतीश कुमार ताज़ा वारिद विसात सुखन नहीं है, उन्होंने दश्त सियासत की सयाही में एक उम्र गुजारी है। वो खूब समझ रहे हैं कि नरेंद्र मोदी को इंतखाबी मुहिम की कलीद थमाने वाली बीजेपी उन्हें और एनडीए से वाबस्ता दीगर पार्टियों को बेवकूफ़ बनाने की कोशिश कर रही है। वो इस तरह कि नरेंद्र मोदी को आके तो कर दिया है, लेकिन वजारत उज़्मा के उम्मीदवार की हैसियत से उनके नाम का ऐलान नहीं किया, ताकि इंतखाबात करीब आ जाएं तब कुछ इस तरह अचानक उनके नाम का ऐलान किया जाए कि हलीफ जमातों को कुछ सोचने और कदम उठाने का मौका ही ना मिले। और आइए नाजरीन, अब रुख करते हैं रोजनामा राष्ट्रीय सहारा का और डालते हैं इसकी अहम सुर्खियों पर एक नज़र। आला तालीम के लिए इदारों का शदीद फुकदान, सदर जमहूरिया का तलबा की बढ़ती तादाद को आला तालीम की फराहमी में फासलाती निज़ाम तालीम को मजीद बेहतर बनाने पर जोर। उर्दू को खुद से अलग रखकर हिंदुस्तान मुकम्मल नहीं हो सकता, कपिल सिब्बल। गालिब को भारत रत्न से नवाजा जाए, जस्टिस काटजू। मस्जिद अक्सा के मराकशी दरवाजे को तबाह करने की साजिश। नाजरीन, रोजनामा राष्ट्र सहारा ने अपने इदारिये में पानी की बूंद बूंद को तरसी हुई जमीन के उनवान से लिखा है कि आबी वसाइल पर नजर रखने की गरज से बनाए जाने वाले मरकजी वाटर कमीशन ने यह वहशतनाक इत्तला दी है कि न सिर्फ महाराष्ट्र बल्कि सारे मुल्क में बनाए जाने वाले बांध खाली हो चुके हैं। याद रहे कि भाखड़ा नंगल बांध का संगे बुनियाद रखते हुए मुल्क के पहले वजीर आजम पंडित जवाहरलाल नेहरू ने कहा था कि ये बांध हमारे नए मंदिर हैं। उस वक्त ये ख्याल किया जाता था कि ऐसे चंद बांध बन जाएं तो मुल्क में आबपाशी का निज़ाम बहुत बेहतर हो जाएगा और पानी की किल्लत हमेशा के लिए दूर हो जाएगी। अखबार मजीद लिखता है कि अब मरकजी वाटर कमीशन ने इसकी तस्दीक कर दी है कि पानी की किल्लत रोज बरोज संगीन से संगीन तर मसला बनती जा रही है। कमीशन ने गुज़श्ता हफ्ते जो रिपोर्ट पेश की है उसके मुताबिक पानी के कम अज़ कम छः बड़े जखायर, मसलन काबनी, भीमा, भद्र और गुमटी, कृष्णा राजा, सागर और ज़ियाकबाड़ी बिल्कुल खाली पड़े हैं और 11 दीगर जखायर में सिर्फ 3 से 30% तक पानी का जखीरा बाकी रह गया है। अखबार आगे लिखता है कि सवाल उठता है कि आखिर पानी की सतह इस कदर नीचे क्यों चली गई है। अब आबी वसाइल के माहिरीन का कहना है कि इसकी वजह यह है कि हमारी तमाम तर तवज्जो बांध पर, बांध की तामीर और वो भी बड़े बड़े बांधों की तामीर पर मरकूज रही है, लेकिन आबी वसाइल की देखभाल और इंतजाम कार की तरफ कोई तवज्जो नहीं दी गई है। नाजरीन, इसके साथ ही नई दिल्ली स्टूडियो से अखबारात का जायजा खत्म हुआ। इजाजत दें, खुदा हाफिज।
बहुत शुक्रिया था आपका। नाज़रीन एक ब्रेक लेते हैं, दोबारा हाजिर होते हैं। प्रोग्राम को आगे बढ़ाते हैं और हिस्से में भी बारी है ईरान से शाया होने वाले रोजनामा केहान की, तो पेशे खिदमत है कुछ अहम सुर्खियां। इंतखाबात में 50 करोड़ की शिरकत के साथ कौम एक और सियासी कारनामा करेगी, सदर ममलिकत। अमरीका से सियासी ताल्लुकात मुनक़ता करके ईरानी कौम को बहुत फ़ायदा हुआ है, खतीब जुमाए तेहरान। ग्वांतानामो जेल को बंद करने के मुतालबे के साथ अमरीका के 5 शहरों में मुजाहरे। रोजनामा केहान ने अपनी सुर्खी ईरान से तेल की दरामद जारी रखने पर हिंदुस्तान की ताकीद के जैल में लिखा है, ईरान के खिलाफ मगरब खास तौर से अमरीका की पाबंदियों के बावजूद हिंदुस्तान ईरान से तेल की दरामद को बंद या कम नहीं करेगा। हिंदुस्तानी हुकाम ने कहा है कि उनका मुल्क ईरान से तेल की दरामद को बंद या कम नहीं करेगा और ईरान के साथ तजारती ताल्लुकात को फरोग देगा। हिंदुस्तान के वजीर पेट्रोलियम ने भी कहा है कि उनका मुल्क ईरान से खाम तेल की खरीदारी जारी रखेगा। मगरबी जराए इब्लाग ने हालिया हफ्तों में गैर सरकारी जराए के हवाले से कहा था कि हिंदुस्तान मुमकिन तौर पर ईरान से तेल की दरामद को रोक देगा, लेकिन हिंदुस्तान के आला हुक्काम ने इन खबरों की तरदीद करते हुए वाजे किया है कि ईरान से तेल की दरामद को बंद नहीं किया जाएगा। वाज़े रहे कि हिंदुस्तान ईरान से अपनी ज़रूरत का 12% तेल दरामद करता है। रोजनामा केहान ने तगयुरात में ईरान और तुर्की की पोजीशन उन्वान के तहत एक मजमून शाया किया है, पेशे खिदमत हैं अहम इख्तिबासात।
तुर्की की इंसाफ और पेशरफ्त पार्टी या AKP काफ़ी अरसे से सियासी हलकों में तबसरे और तजिये का मौजू बनी हुई है। कुछ तजिया निगार इसे एक मुकम्मल मजहबी जमात कहते हैं, जबकि कुछ दीगर का कहना है कि मगरब की खुफिया एजेंसियों ने आलम इस्लाम में इस्लाम पसंदी की लहर को रोकने के लिए इसे वजूद अता किया है। हालिया 2-3 बरसों में आलम इस्लाम में जो अहम तब्दीलियाँ हुई हैं उनके मद्देनज़र इस पार्टी की इस्लाम नवाजी के मॉडल पर ज़्यादा ही तबसरे किए जाने लगे हैं। आज से 11 साल कबल इक्तदार में आने वाली AKP यकीनी तौर पर तुर्की में इस्लाम पसंदी के अफकार में फरोग का नतीजा है। अगरचे इस जमात ने कभी भी मुल्क में मजहबी हुकूमत के क्याम की बात नहीं की और अपने 11-12 साल के दौरे इक्तदार में इस पार्टी ने कभी भी आइन या हुकूमत को इस्लामी बनाने के लिए कोई कदम नहीं उठाया, लेकिन चूंकि इसने इस्लामी मजाहिर जैसे हिजाब वगैरह पर पाबंदी के खिलाफ आवाज उठाई है, इसलिए इसे मुल्क और बैरून मुल्क इस्लाम नवाज जमात कहा जाता है। ताहम हकीकत यह है कि अर्दोगान और उनकी जमात का इस्लाम से कोई वाज़ह ताल्लुक नहीं है, जिसकी बिना पर इस हुकूमत की अच्छी या बुरी कारकर्दगी को इस्लाम या किसी खास इस्लामी मकतब फिक्र से निस्बत दी जा सके। मिसाल के तौर पर माशी शोबे में इंसाफ और पेशरफ पार्टी इस्लाम के फिकी कवानीन को बिल्कुल अहमियत नहीं देती, इसी तरह से सिक्योरिटी सकाफती और समाजी मसाइल में भी वो इस्लामी कवानीन के मुताबिक अमल नहीं करती। अलबत्ता इस जमात की हुक्मरानी के दौरान तुर्की को काबिल कबूल हद तक इस्तेहकाम और सिबात हासिल हुआ है, क्योंकि इससे पहले तक इस मुल्क में हुकूमतों की उम्र 6 माह से 2 साल तक हुआ करती थी। तहम इन दिनों मगरबी मीडिया में ईरान के मुकाबले में तुर्की को आइडियल इस्लामी मुल्क के तौर पर पेश किया जा रहा है, जबकि अगर तुर्की के अवाम की बात की जाए तो वो मुल्क में इस्लामी शरीयत का निफाज चाहते हैं, मगरिब को पसंद नहीं करते और मगरिब ज़दा सेकुलर अफराद की मुखालफत करते हैं। मगरिब के मुतादिद तहकीकाती इदारों ने भी अपनी रिपोर्टों में इस बात की तस्दीक की है। इन तमाम बातों के बावजूद क्या اس انتہائی واضح مسئلے میں شک کی کوئی گنجائش ہے کہ ترکی اور سعودی عرب کا ماڈل صحیح اسلامی ماڈل نہیں ہے، جبکہ ایران اپنے اسلامی انقلاب کے ساتھ سب سے مناسب ماڈل ہے۔
یہ تھا ایران سے شائع ہونے والا روزنامہ کیہان۔ حسب معمول پروگرام کے اگلے حصے میں باری ہے پاکستانی اخبارات کی، ہمارے ساتھ رہیے، دوبارہ حاضر ہوتے ہیں۔ آپ کو لیے چلتے ہیں اسلام آباد اسٹوڈیو، اور اسٹوڈیو میں موجود ہیں ہمارے ساتھی منتہا کاظمی۔ منتہا، پروگرام میں خوش آمدید۔
بہت شکریہ۔ بسم اللہ الرحمن الرحیم، السلام علیکم ناظرین۔ آج کے پاکستانی اخبارات کے ساتھ منتہا کاظمی اپنے تمام دیکھنے والوں کو اسلام آباد اسٹوڈیو میں خوش آمدید کہتی ہے۔ آج کے اپنے جائزے کا آغاز کروں گی روزنامہ نوائے وقت میں شائع اہم سرخیوں سے۔ ڈرون حملوں کی اجازت دی تھی پاکستان کے سابق صدر پرویز مشرف کا اعتراف۔ صدر آصف علی زرداری نے سینٹ کا اجلاس 15 اپریل کو طلب کر لیا۔ زرداری سے چینی سفیر کی ملاقات، دو طرفہ تعلقات پر تبادلہ خیال۔ اور یہیں بات کرتی چلوں گی روزنامہ نوائے وقت میں شائع اداریے کے حوالے سے، جس کا عنوان اپنے ناظرین کو بتا دوں، الیکشن سیکیورٹی پلان کی منظوری۔ ناظرین، فارمیشن کمانڈرز نے انتخابات کے موقع پر سیکیورٹی پلان کی منظوری دے دی ہے۔ کانفرنس میں فیصلہ کیا گیا ہے کہ پاک فوج امن اور منصفانہ الیکشن کے لیے نگراں حکومت کو بھرپور سیکیورٹی فراہم کرے گی۔ آرمی چیف جنرل اشفاق پرویز کیانی کی زیر صدارت اجلاس میں داخلی و خارجی صورتحال پر بریفنگ دی گئی۔ تاہم فارمیشن کمانڈروں کے اس اجلاس میں آئندہ ماہ ہونے والے قومی اور صوبائی اسمبلی کے الیکشن میں امن و امان کی بہتری اور شفاف پولنگ کے عمل کو یقینی بنانے کے لیے جس پلان کی منظوری دی گئی ہے، اس کے مطابق فوج ملک بھر میں سیکیورٹی پر عمل درآمد کو یقینی بنائے گی تاکہ کوئی بھی انتخابی عمل کو سبوتاز نہ کر سکے۔ اور مزید، اس وقت صوبہ سندھ میں کراچی، حیدرآباد، صوبہ خیبر پختونخوا اور صوبہ بلوچستان میں جس طرح بد امنی، لاقانونیت اور قتل و غارت گری کا سلسلہ جاری ہے، اس پر تو کئی حلقوں کی طرف سے مطالبہ کیا جاتا رہا ہے کہ ان گڑبڑ والے علاقوں میں فوج کی زیر نگرانی الیکشن کرائے جائیں۔ اور مزید، اس وقت شفاف اور پرامن الیکشن ملک و قوم کے مستقبل کے لیے نہایت ہی اہم ہیں۔ اور یہاں بات کروں گی روزنامہ جنگ میں شائع آج کی اہم خبروں کے حوالے سے۔ آرمی چیف کی صدر زرداری سے ملاقات، انتخابات، افغانستان کی صورتحال پر گفتگو۔ صدر زرداری سے خیبر پختونخوا کے گورنر اور وزیر اعلیٰ کی ملاقات، انتخابات پر تبادلہ خیال۔ اور اپنے ناظرین کو بتاتی چلوں کہ تیل اور سونے کی عالمی قیمتوں میں کمی۔ یہاں بات کروں گی روزنامہ جنگ میں شائع اداریے کے حوالے سے، جس کا عنوان ہے بلوچستان انتخابات میں شرکت یقینی بنائی جائے۔ ناظرین، وزیراعظم میر ہزار خان کھوسو نے کوئٹہ میں اعلیٰ سطح کے اجلاس اور ملاقات کے لیے آنے والے وفود سے خطاب کرتے ہوئے ناراض بلوچ رہنماؤں پر زور دیا ہے کہ وہ حکومت کے ساتھ اختلافات کو بالائے طاق رکھ کر اپنا مقدمہ عوام کی عدالت میں پیش کر دیں۔ امر واقع یہ ہے کہ بلوچستان کے لوگوں میں احساس محرومی پیدا کرنے والے عوامل کی ذمہ داری کسی مخصوص حکومت پر عائد نہیں کی جا سکتی، بلکہ صورتحال کے پیدا کرنے میں قریباً تمام وفاقی اور بلوچستان کی صوبائی حکومت کی غلطیاں اور کوتاہیوں کا عمل دخل ہے۔ اور مزید، اگر بلوچستان کی دیگر سیاسی پارٹیوں اور ناراض بلوچ رہنما بھی انتخابات میں شریک ہو کر اپنی قسمت بدلنے کے لیے اقتدار کی باغ دوڑ خود اپنے ہاتھ میں لے لیں، تو ہماری رائے میں بلوچ عوام کی پسماندگی کو بہت جلدی دور کیا جا سکتا ہے۔ توقع کی جانی چاہیے کہ نگراں وفاقی حکومت اور قومی سیاسی پارٹیاں بھی انتخابات میں بلوچوں کی بھرپور شرکت کو یقینی بنائیں گی اور اس میں کسی قسم کی کوتاہی نہیں کی جائے گی۔ اسی کے ساتھ بات کروں گی روزنامہ ایکسپریس میں شائع آج کی اہم خبروں کے حوالے سے۔ اوگرا کا سی این جی لائسنسوں کا ریکارڈ قبضے میں لیا جائے، ہر طرف لوٹ مار ہے، ملکی دولت کا تحفظ کریں گے چیف جسٹس۔ آرمی چیف کا باجوڑ اور سوات کا دورہ، نوجوانوں کو تعلیم اور روزگار دینے سے دہشت گردی میں کمی آئے گی، جنرل کیانی۔ شریف برادران سے غیر ضروری سیکیورٹی واپس لی جائے، الیکشن کمیشن۔ بلوچستان اور خیبر پختونخوا میں بیوروکریسی تبدیل نہ ہونے کا نوٹس۔ اور شمالی کوریا کو ایٹمی ریاست تسلیم نہیں کریں گے امریکہ۔ ناظرین، یہاں پروگرام کے آخر میں کچھ بات کروں گی مقالہ نگار صابر کربلائی کے تحریر کردہ مقالے کے حوالے سے، جس کا عنوان بتاتی چلوں، اسرائیلی جیلوں میں قید فلسطینی بچے۔ ناظرین، فلسطین میں جہاں غاصب اسرائیلی افواج ظلم و بربریت کا بازار گرم رکھے ہوئے ہیں، وہاں فلسطین کے معصوم بچے بھی ان مظالم سے مبرہ نہیں ہیں۔ کہا تو جاتا ہے کہ بچے فرشتوں کا روپ ہوتے ہیں، لیکن یہاں آپ کو بتاتی چلوں کہ حال ہی میں شائع ہونے والی ایک رپورٹ میں بتایا گیا ہے کہ گزشتہ 10 برسوں میں غاصب صہیونی ریاست اسرائیل نے 7,000 فلسطینی معصوم بچوں کو، جن کی عمریں 9 سے 14 سال کے درمیان ہیں، کو گرفتار کیا ہے اور سینکڑوں دن تک جیلوں میں قید رکھنے کے بعد چھوڑا ہے۔ اسی رپورٹ میں یہ بھی کہا گیا ہے کہ غاصب اسرائیلی افواج ہر ماہ 700 سے زائد فلسطینی بچوں کو گرفتار کرتے ہیں اور ان کو قید و بند میں ڈال دیا جاتا ہے۔ یہاں سادہ الفاظ میں بتاتی چلوں گی کہ بچوں پر ہونے والے اسرائیلی مظالم انتہائی سنگین اور وحشتناک ہوتے ہیں، جو قید و بند کے دوران ان پر روا رکھے جاتے ہیں۔ ان بچوں کو سخت سے سخت سزاؤں کا نشانہ بھی بنایا جاتا ہے۔ ناظرین، اسرائیلی جیلوں میں قید فلسطینی بچوں میں 2 بچوں کو اسرائیلی افواج نے خفیہ قیدی بنا کر رکھا ہوا ہے، جن کے بارے میں جنیوا کنونشن میں بھی آواز اٹھائی گئی ہے، مگر تاحال ان بچوں کے والدین یا ان کے خاندان کو ان سے ملنے کی اجازت نہیں ہے۔ یہی پروگرام کے آخر میں یہی سوال اٹھتا ہے کہ آخرکار کہاں ہے اقوام متحدہ، کہاں ہیں انسانی حقوق کے علم بردار، کہاں ہیں امریکی صدور جو کہ انسانی حقوق کے چیمپئن بنے پھرتے ہیں، کہاں ہیں دنیا کی بعض امیر حکومتیں، خصوصاً کہاں ہیں مسلم امہ، کہاں ہیں انسانیت کی حفاظت کا دم بھرنے والے بھی، آخر کہاں ہیں یہ سب لوگ جو بڑی بڑی باتیں کرتے تو تھکتے نہیں، لیکن ان کو فلسطینیوں پر اور بالخصوص فلسطینی بچوں پر ہونے والے یہ دہشت ناک مظالم نظر نہیں آتے۔ اور ان سب کے بارے میں آخر میں یہی کہنا ہوگا کہ آخر کار ان سب کو شرم بھی نہیں آتی کیا؟ جی ناظرین، اسی کے ساتھ یہی ہمارے آج کے جائزے کا اب اختتام ہوتا ہے۔ منتہا کاظمی آپ سے اجازت چاہے گی، خدا حافظ۔
بہت شکریہ منتہا آپ کا۔ اور ناظرین، پروگرام کے سلسلے میں باری ہے کارٹونوں کی، تو آئیں دیکھتے ہیں کارٹون۔ پروگرام اپنے اختتام کو پہنچا، یہیں آپ سے اجازت چاہیں گے، خدا حافظ۔